तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार नोभेम्बर 23, 2025। विषय आत्मा र शरीर। स्वर्ण पाठ रुमी। यसैले दाजुभाइहरू र दिदी बहिनीहरू, केही गर भनेर म बिन्ती गर्दछु। परमेश्वरले हामीलाई ठुलो दया देखाउनुभयो, यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर। यही तिमीहरूको आत्मिक उपासना हो। उत्तरदायी पढाइ यर्मिया। यी जातिहरू हो परमप्रभुबाट आएको वचनलाई ध्यान लगाएर सुन। यो सन्देश समुद्र उता सुदूर भूमिहरूमा फिज। परमप्रभुले इसरायलका मानिसहरूलाई जताततै तितर बितर पार्नु भएको छ, तर उहाँले उनीहरूलाई फेरि भेला गरेर ल्याउनु हुनेछ र भेला गोठालाले आफ्नो भेला बथानहरू सुरक्षा गरे सुरक्षित गर्नुहुनेछ। परमप्रभुले याकुबलाई मूल तिरेर उकास्नुहुन्छ र याकुब भन्दा बलियाहरूबाट उद्धार पार्नुहुन्छ। इसरायलका मानिसहरू सियोनको टाकुरामा आउनेछन् र खुसीले चिच्याउनेछन्। तिनीहरूका अनुहारहरू परमप्रभुको उदारताले चम्किनेछ। असल कुराहरूका बारे जुन परमेश्वरले तिनीहरूलाई दिनुहुन्छ। परमेश्वरले तिनीहरूलाई अन्न, नयाँ दाखरस, भद्राक्षको तेल, थुमाहरू र गाई गोरुहरू दिनुहुनेछ। तिनीहरूको हृदय पानीले भिजेको बारी जस्तो हुनेछ। इसरायलका मानिसहरूलाई सकष्टहरूले अब बिरोलिने छैनन्। तब इसरायलका तरुणीहरू आनन्दले मग्न हुँदै नाच्नेछन्, अनि जवान र बुढा मानिसहरू त्यो नाचगानमा सम्मिलित हुनेछन्। म तिनीहरूका उदासीपनलाई रस र आनन्दमा परिवर्तन गरिदिन्छु। म इसरायलका मानिसहरूलाई शोकको सट्टामा आनन्द र सान्त्वना दिनेछु। म पूजाहारीहरूलाई असल असल कुराहरूले परिपूर्ण पार्नेछु। मेरा मानिसहरू मैले दिएका उपहारहरूले सन्तुष्ट हुनेछन्, परमप्रभु भन्नुहुन्छ। पाठ सेरमन बाइबलबाट भजन संग्रह। परमप्रभुलाई धन्यवाद चढाओ, किनभने उहाँ उपकारी हुनुहुन्छ। उहाँको प्रेम सधैँ रहन्छ। यसैले जसलाई परमप्रभुले बचाउनु भएको थियो, प्रत्येक मानिसले भन्नु पर्दछ कि परमप्रभुले बचाउनु भयो। परमप्रभुले तिनीहरूका शत्रुहरूदेखि तिनीहरूलाई बचाउनु भयो। परमप्रभुले आफ्ना मानिसहरूलाई विभिन्न देशबाट सँगै भेला गर्नुभयो। उहाँले तिनीहरूलाई पूर्व र पश्चिम, उत्तर र दक्षिणबाट सँगै भेला ल्याउनु भयो। तिनीहरूमा कतिपय सुक्खा मरुभूमिमा छोडिए। तिनीहरूले बस्ने ठाउँ खोजिरहेका थिए, तर तिनीहरूले कुनै सहर भेटाएनन्। तिनीहरू भोका र प्यासा थिए अनि कमजोर हुँदै गइरहेका थिए। त्यसपछि तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे, अनि उहाँले तिनीहरूलाई सङ्कटहरूबाट जोगाउनु भयो। परमप्रभुले तिमीहरूलाई सोझै सहरतिर डोराएर लैजानुभयो, जहाँ तिमीहरू बस्न पाउँथे। उहाँको अनन्त प्रेमको निम्ति उहाँले सृजना गर्नुभएका आश्चर्य कामहरूको निम्ति उहाँलाई धन्यवाद दिऊ। परमेश्वरले अतृप्त आत्मालाई तृप्त पार्नुभयो। परमेश्वरले बोको आत्मालाई गुणपूर्ण कुराहरूले परिपूर्ण पारिदिनु भयो। मत्ती। त्यो समय येशु विश्रामको दिनमा अन्नका खेतहरूबाट जानुहुँदै थियो। त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशु कहाँ ल्याए। ऊ अन्तो थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो। सबै मानिसहरू चकित भए। तिनीहरूले भने, निश्चय नै यी मानिस नै दबका पुत्र हुन् जसलाई परमेश्वरले हामी कहाँ पठाउने प्रतिज्ञा गर्नुभएको थियो। जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, येशूले मानिसहरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो। येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्नुभयो, आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ, त्यसै गरी आफैमा विभाजन भएको नगर टिक्ने छैन। त्यसरी नै विभाजन भएको कुनै परिवार सफल हुँदैन। यदि शैतानले शैतानलाई निकाल्दछ भने त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ, तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ? तिमीहरूले भन्दैछौ कि मैले शैतानको शक्तिद्वारा भूतहरू भगाउँदैछु। यदि यो सत्य हो भने तिम्रा मानिसहरूले भूत भगाउन कुन शक्तिको प्रयोग गर्दैछन्? यसकारण तिमीहरूका आफ्नै मानिसहरूले तिमीहरूको भूल कोट्याउनेछन्। तर म परमेश्वरका आत्माको शक्तिद्वारा भूतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ। यदि कुनै मानिसले कुनै एक बलवान मानिसको घरमा लुटपाट गर्न चाहन्छ भने सर्वप्रथम उसले त्यो बलवान मानिसलाई साङ्लोले बाँधेर राख्नुपर्छ। त्यसपछि मात्र त्यो मानिसले घर लुट्न सक्दछ। मत्ती। तब उहाँले रोटीको खमिरदेखि होइन तर फरिसीहरू र सदुकीहरूको शिक्षादेखि तिनीहरू होसियार बस्नु भन्नुभएको रहेछ भने तिनीहरूले बुझे। जब येशू सिजरिया फिलिप्पीका इलाकामा पुग्नुभयो, उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, म मानिसको पुत्र हो, मानिसहरू मलाई को हो भन्छन्? चेलाहरूले जवाफ दिए, कसैले तपाईँलाई बप्तिस्मा दिने युहन्ना हुन् भन्दछन्, कसैले तपाईँलाई एलिया हुन् भन्दछन्, अनि कसैले तपाईँलाई यर्मिया अथवा कुनै अग्नवक्ताहरू मध्ये एकजना ठान्छन्। तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, तिमीहरू चाहिँ मलाई को हो भन्छ? सिमोन पत्रुसले जवाफ दिए, तपाईँ ख्रिस्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र। येशूले भन्नुभयो, तिमी धन्य हो कि युनाको छोरो सिमोन, कुनै पनि मानव जातिले तिमीलाई यो सिकाएको होइन, स्वर्गमा भएका मेरा पिताले तिमीलाई प्रकाश गरिदिनु भएको हो। यसैले म भन्दछु, तिमी पत्रुस हो अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउनेछु। मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू समर्थ हुने छैनन्। म स्वर्गका साँचोहरू चाबी तिमीहरूलाई दिनेछु। जब तिमी यो पृथ्वीमा न्यायका लागि भुल्नेछौ तब त्यो न्याय परमेश्वरको न्याय हुनेछ। जब तिमीले यो पृथ्वीमा कसैलाई क्षमा दिनेछौ तब त्यो क्षमा परमेश्वरको क्षमा हुनेछ। त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, यदि कसैले मलाई पछ्याउन चाहन्छ भने उसले आफूलाई चाहिएको चिजहरू प्रति अस्वीकार गर्नुपर्छ। उसलाई प्रदान गरिएको क्रुस उसले स्वीकार गर्ने पर्छ अनि त्यसपछि मलाई उसले पछ्याउनु पर्छ। जसले आफ्नो जीवन बचाउन चाहन्छ उसले त्यो गुमाउँछ अनि जसले मेरो निम्ति जीवन गुमाउँछ उसले यसको रक्षा गर्छ। यदि कुनै मानिसले सबै संसार हात पर्छ तर आफ्नै जीवन गुमाउँछ भने उसलाई के लाभ हुन्छ? आफ्नो जीवन प्राप्त गर्नलाई कुनै मानिसले के दिन सक्छ? आफ्ना पिताको महिमासित मानिसको पुत्र आफ्ना दूतहरूसँग आउनेछ। त्यस बेला मानिसका पुत्रले प्रत्येकलाई आफ्नो कामको निम्ति इनामहरू दिनेछ। मत्ती आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार, जहाँ खिया र किराहरूले सम्पत्ति ध्वंस पारिदिनेछ, अनि चोरहरूले पनि तिम्रो घर फोरेर त्यहाँको सम्पत्ति चोर्छन्। तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, स्वर्गमा भएको धन सम्पत्ति खिया र किराहरूले नष्ट पार्न सक्दैन, चोरले पनि त्यहाँ पसेर चोर्न सक्दैन। कारण जहाँ तिम्रो धन हुन्छ त्यही तिम्रो मन पनि हुनेछ। कसैले पनि दुई मालिकको सेवा एकै समयमा गर्न सक्दैन। उसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ, अथवा त्यो एउटासित जुग्नेछ र अर्कोलाई तुच्छ गर्नेछ। यसैले एउटै समयमा एकै साथमा तिमीहरूले परमेश्वर र धनको चाकरी गर्न सक्दैनौ। यसैले म तिमीहरूलाई भन्दछु, बाँझलाई के खानुपर्ने भन्ने विषयमा तिमीहरू चिन्तित हुनु हुँदैन। तिमीलाई शरीरको निम्ति चाहिने वस्त्रका विषयमा फिक्री नगर। खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ, अनि लुगाफाटा भन्दा शरीर धेरै मूल्यवान छ। तिमीहरू अरू थोक भन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर, तब उहाँले तिमीहरूलाई तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ। कोरिन्थी, हामी जान्दछौ यस धरतीमा हामी जुन तम्बुमा बस्छौ त्यो नष्ट हुनेछ, तर जब त्यो नष्ट हुनेछ हामीले बस्ने घर परमेश्वरबाट पाउनेछौ। त्यो घर मानिसले बनाएको होइन, यो घर स्वर्गमा हुन्छ र अनन्त रहनेछ। हामीलाई हाम्रो वर्तमान घरमा वाक्क दिक्क लागिसकेको छ, अनि स्वर्गीय घर पाउने इच्छा गरिरहेका छौँ अनि परमेश्वरले हामीलाई दिनुहुनेछ। त्यो हामीलाई पहिरयाई दिनेछ र हामी नाङ्गो हुने छैनौ। जति जेल हामी यसरी स्वर्गमा बस्छौ हामी चिन्ताग्रस्त छौ र गनगनाउ छौ। मेरो भनाइको अर्थ यो हुन कि हामी यस घरलाई छोड्न चाहन्छौ, तर हामी हाम्रो स्वर्गीय घरमा जान चाहन्छौ। अनि जब यो शरीरको अन्त हुन्छ यो जीवनले ढाकिनेछ। परमेश्वरले हामीलाई यसैको लागि सृष्टि गर्नु भएको छ, अनि उहाँले वाचा स्वरूप हामीलाई आत्मा दिनुभएको छ, ताकि उहाँले हामीलाई नयाँ जीवन दिनुहुनेछ। यसै कारण हामी सधैँ भरोसामा छौ। हामी जान्दछौ कि जति समयसम्म हामी यस शरीरमा रहन्छौ हामी प्रभुबाट डाँडा हुन्छौ। हामी विश्वासको मार्गदर्शनमा बाँचेका छौँ, जे देख्छौ त्यसले होइन। त्यसैले त म भन्छु हाम्रो भरोसा छ, अनि वास्तवमा हामी यस शरीरबाट टाढा रहन इच्छा गर्छौ, अनि प्रभु जहाँ हुनुहुन्छ त्यही बस्न खोज्छौ। हाम्रो उद्देश्य परमेश्वरलाई सन्तुष्ट पार्नु हो। यस शरीर स्वर्गमा रहौ अथवा प्रभुसित रहौ, हामी उहाँलाई सन्तुष्ट पार्न चाहन्छौ। रुमी, सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर, तर विचारको नयाँ बाटो अपनाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर, अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मन पर्छ र सम्पूर्णता के हो। आफै परमेश्वरको इच्छा पत्तो लाउन सर्मत हुनेछ। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड भिल्ड म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य, आत्मा वा आत्माले देवतालाई जनाउँछ, अरू केही होइन। कुनै सीमित आत्मा वा आत्मा हुँदैन। विज्ञानले आत्मालाई पाप र मृत्युबाट अशुद्ध ईश्वरको रूपमा प्रकट गर्दछ। केन्द्रीय जीवन र बुद्धिको रूपमा जसको वरिपरि मनका प्रणालीहरूमा सबै चिजहरू सामञ्जस्यपूर्ण रूपमा घुम्छन्। आत्मा परिवर्तन हुँदैन। हामीलाई सामान्यतया सिकाइएको छ कि एउटा मानव आत्मा छ जसले पाप गर्छ र आध्यात्मिक रूपमा हराउँछ। त्यो आत्मा हराउन सक्छ तर अमर हुन सक्छ। मानिस आत्माको लागि भौतिक वासस्थान होइन, ऊ आफै आध्यात्मिक हो। आत्मा आत्मा भएकोले कुनै पनि अपूर्ण वा भौतिक कुरामा देखिँदैन। प्रश्न: शरीर र आत्मा के हुन्? उत्तर: पहिचान भनेको आत्माको प्रतिबिम्ब हो। जीवित सिद्धान्त प्रेमको विविध रूपहरूमा प्रतिबिम्ब। आत्मा भनेको मानिसको पदार्थ जीवन र बुद्धि हो जुन व्यक्तिगत छ तर पदार्थमा होइन। आत्माले कहिले आत्माभन्दा कमसल केही पनि प्रतिबिम्बित गर्न सक्दैन। मानिस आत्माको अभिव्यक्ति हो। भारतीयहरूले अन्तर्निहित वास्तविकताको केही झलक पाए जब उनीहरूले एक निश्चित सुन्दरतालाई महान आत्माको मुस्कान भनिए। आत्मा व्यक्त गर्ने मानिसबाट अलग भएमा आत्मा एक अस्तित्वहीन हुनेछ। मानिस आत्माबाट अलग भएमा आफ्नो अस्तित्व गुमाउनेछ। तर त्यहाँ त्यस्तो कुनै विभाजन छैन किनकि मानिस परमेश्वरसँग सह अस्तित्वमा छ। विज्ञानले आत्मालाई शरीरमा नभएको र ईश्वरलाई मानिसमा नभएको तर मानिसद्वारा प्रतिबिम्बित भएको प्रकट गर्दछ। ठुलो कुरा सानोमा हुन सक्दैन। ठुलो कुरा सानोमा हुन सक्छ भन्ने विश्वास खराब काम गर्ने त्रुटि हो। यो आत्माको विज्ञानमा एक अग्रणी मुद्दा हो कि सिद्धान्त यसको विचारमा छैन। आत्मा आत्मा मानिसमा सीमित छैन र कहिले पनि पदार्थमा हुँदैन। जब हामी निष्कर्ष निकाल्छौँ कि पदार्थ आत्माको प्रभाव हो तर एक प्राथमिक तर्कले भौतिक अस्तित्वलाई रहस्यमय देखाउँछ। आत्माले वास्तविक मानसिक विचार दिन्छ। हामी पदार्थ मार्फत आत्मा मनको व्याख्या गर्न सक्दैनौँ। पदार्थले न त देख्छ न सुन्छ न त महसुस गर्छ। ईश्वर पदार्थमा बस्छन् भन्ने विश्वास सर्वेश्वरवादी छ। आत्मा शरीरमा छ, मन पदार्थमा छ र असल खराबमा छ भन्ने त्रुटिलाई नभन्नु पर्छ र त्यस्ता उच्चारणहरूबाट बन्द गर्नुपर्छ। नत्र परमेश्वर मानवताबाट लुकेर रहनुहुनेछ र नश्वरहरूले आफू पाप गरिरहेको थाहा नपाई पाप गर्नेछन्। आत्माको सट्टा पदार्थमा भर पर्नेछन्। लङ्गडापनले खेस खानेछन्। मातिएर झर्नेछन्। रोगले ग्रस्त हुनेछन्। सबै तिनीहरूको अन्तपन परमेश्वर र मानिसको बारेमा तिनीहरूको गलत बुझाइको कारणले। शरीर पहिलो र आत्मा अन्तिम हुन न त खराब असल भन्दा शक्तिशाली छ। अस्तित्वको विज्ञानले कारण वा प्रभावमा सत्य र त्रुटिको संयोजन जस्ता स्वस्पष्ट असम्भवहरूलाई अस्वीकार गर्दछ। मानिसले आध्यात्मिक अस्तित्वलाई त्यति नै अनुपातमा बुझ्छ जति उसको सत्य र प्रेमको खजाना बढ्दै जान्छ। नश्वरहरूले ईश्वरतिर आकर्षित हुनुपर्छ। तिनीहरूको स्नेह र लक्ष्यहरू आध्यात्मिक रूपमा बढ्नुपर्छ। तिनीहरूले अस्तित्वको व्यापक व्याख्याको नजिक जानुपर्छ र अनन्तको केही उचित ज्ञान प्राप्त गर्नुपर्छ ताकि पाप र नश्वरतालाई त्याग्न सकियोस्। आत्माको लागि पदार्थ त्याग्ने यो वैज्ञानिक भावनाले मानिसलाई देवतामा समाहित हुने र उसको पहिचान गुमाउने कुनै पनि हिसाबले संकेत गर्दैन, बरु मानिसलाई विस्तारित व्यक्तित्व, विचार र कार्यको फराकिलो क्षेत्र, अझ व्यापक प्रेम, उच्च र स्थायी शान्ति प्रदान गर्दछ। मानव विचारहरूलाई मनोरञ्जन गर्ने र अस्तित्वको विज्ञानलाई अस्वीकार गर्ने एकमात्र बहाना भनेको आत्माको हाम्रो नश्वर अज्ञानता हो। अज्ञानता जसले केवल दिव्य विज्ञानको बुझाइलाई मात्र प्रदान गर्दछ। त्यो बुझाइ जसद्वारा हामी पृथ्वीमा सत्यको राज्यमा प्रवेश गर्छौँ र आत्मा अनन्त र सर्वोच्च छ भनेर सिक्छौँ। ईश्वरीय विज्ञानमा मानिसलाई ईश्वर अस्तित्वको ईश्वरीय सिद्धान्तद्वारा पालन पोषण गरिन्छ। परमेश्वरको आज्ञामा पृथ्वीले मानिसको प्रयोगको लागि खाना उत्पादन गर्छ। यो थाहा पाउँदा येशूले एक पटक भन्नुभयो, के खाने वा के पिउने, आफ्नो जीवनको बारेमा चिन्ता नगर, आफ्नो सृष्टिकर्ताको विशेषाधिकारमा नमान्दै। तर सबैका पिता र आमा परमेश्वरलाई लिलीहरू जस्तै मानिसलाई खुवाउन र लुगा लगाउन सक्षम हुनुहुन्छ भनेर स्वीकार गर्दै भौतिक इन्द्रियहरू मानिसको अस्तित्व वा अस्तित्वको लागि अपरिहार्य छन् भनी तपाईँ दावी गर्नुहुन्छ भने तपाईँले जीवनको मानव अवधारणा परिवर्तन गर्नुपर्छ र अन्तत आफूलाई आध्यात्मिक र वैज्ञानिक रूपमा चिन्नुपर्छ। आत्माको अस्तित्वको प्रमाण केवल आध्यात्मिक इन्द्रियलाई मात्र स्पष्ट हुन्छ र भौतिक इन्द्रियहरूलाई स्पष्ट हुँदैन। जसले केवल आत्माको विपरीत कुरालाई मात्र बुझ्छ। हाम्रा गुरुले सोध्नुभयो, कसैले कसरी बलियो मानिसको घरमा पसेर उसको सामान लुट्न सक्छ जबसम्म उसले पहिले बलियो मानिसलाई बाँध्दैन। अर्को शब्दमा, शरीरलाई प्रत्यक्ष रूपमा नियन्त्रण गर्ने तथाकथित नश्वर मनबाट सुरु नगरी म कसरी शरीरलाई निको पार्न सक्छु? जब यस तथाकथित मनमा रोग एकपटक नष्ट हुन्छ, रोगको डर हराउँछ र त्यसैले रोग पूर्ण रूपमा निको हुन्छ। नश्वर मन बलियो मानिस हो जसलाई स्वास्थ्य र नैतिकतामा यसको प्रभाव हटाउनु अघि अधीनमा राख्नुपर्छ। यो त्रुटिलाई जितेर हामी बलियो मानिसलाई उसको सामानहरू अर्थात् पाप र रोगबाट लुट्न सक्छौँ। यदि हामीले भौतिक इन्द्रियका त्रुटिहरूमाथि पर्याप्त विजय हासिल गरेका छौँ जसले गर्दा आत्मालाई नियन्त्रणमा राख्न सकियोस्, हामी पापलाई घृणा गर्नेछौँ र हरेक आवरणमा यसलाई हप्काउनेछौँ। यसरी मात्र हामी हाम्रा शत्रुहरूलाई आशीर्वाद दिन सक्छौँ, यद्यपि तिनीहरूले हाम्रा शब्दहरूको अर्थ त्यसरी नलागे पनि। अस्तित्वको विज्ञानले मानिसलाई सिद्ध रूपमा प्रकट गर्दछ, जसरी पिता सिद्ध हुनुहुन्छ, किनभने आध्यात्मिक मानिसको आत्मा वा मन ईश्वर हो, सबै अस्तित्वको दिव्य सिद्धान्त हो, र किनभने यो वास्तविक मानिस इन्द्रियको सट्टा आत्माद्वारा शासित छ, आत्माको नियमद्वारा पदार्थको तथाकथित नियमहरूद्वारा हुन। स्वर्गको राज्य दिव्य विज्ञानमा सद्भावको शासन, अचल शाश्वत र सर्वशक्तिमान मनको क्षेत्र, आत्माको वातावरण जहाँ आत्मा सर्वोच्च छ। के तपाईँ आफ्नो सारा हृदयले, आफ्नो सारा आत्माले र आफ्नो सारा मनले परम प्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नुहुन्छ? यो आज्ञामा धेरै कुराहरू समावेश छन्, केवल सबै भौतिक संवेदना, स्नेह र पूजाको समर्पण पनि। यो इसाई धर्मको एल डोराडो हो। यसमा जीवनको विज्ञान समावेश छ र आत्माको दिव्य नियन्त्रणलाई मात्र मान्यता दिन्छ जसमा आत्मा हाम्रो मालिक हो र भौतिक इन्द्रिय र मानवको कुनै स्थान हुने छैन। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आओस्, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उहिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।